उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा गएको 11 श्रृंखलादेखि हामी कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन सुन्दै आएका छौं। आज पाण्डुलिपिको 12 तथा अन्तिम श्रृंखला लिएर आइपुगेका छौं। अब पाण्डुलिपिको अन्तिम श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 307। अलिअलि गर्दै विमान अवतरण भए चाहिँ सीताजीको जीवन पनि अवतरण हुँदै थियो। नजिक नजिक आइरहेका ती काली लाग्दा दिनहरू बिस्तारै बानी पर्न थालेका थिए। 2068 सालको वैशाख 1 गते नयाँ वर्ष मनाइरहेको थियो देशले। संघ संस्था सञ्चार माध्यम र स्थानीय अनेक समारोहमा व्यस्त थिए। बितेका वर्षहरूमा म पनि यस्तै रमाइलाहरूमा सामेल हुने गर्थेँ, तर यसपालिको नयाँ वर्ष अनौठो मृत्यु प्रतीक्षा बोकेर आएको थियो। पालै पालो सीताजीको कहिले गोडामुनि कहिले सिरानमा बसिरहन थाले सबैजना। अब भने म निकै कमजोर भइसकेको थिएँ। चासुआमा भीमदाई दिदी बिनाजु तीनवटी बहिनी ज्वाइँ र भान्जाहरूले सबै काम छोडेका थिए। शारदाको जिम्मा लागेको थियो भान्सा। कुमार जागिर र घरमा व्यस्त थियो। 2 महिनादेखि सारा परिवारले आफ्नो व्यवहार गर्न छोडेका थिए। मलाई गर्व लाग्छ, हाम्रो आमा बुबाबाट जन्मेका हामी 6 जना र हामीसँग जोडिन आएका पति पत्नीहरू सबै यस दुःखमा घुलेर चिनी पानी भएका थियौं। नयाँ वर्षको खुसियालीमा सामेल हुन नपाएको पीरले दिक्क भइरहेको बेला एकाएक 2 गते हरिवंश आचार्यकी पत्नी मीरालाई अचानक नर्विक अस्पताल भर्ना गरिएको समाचार सुने मन झन विरक्ति हो। सोचे सदा हाँसिरहने हँसाइरहने हरिवंश मेरै जस्तो पीडामा पुगेछन्, तर उहाँकी श्रीमतीको रोग सीताजीको जस्तो असाध्य नभएकोले डराउनु जस्तो लागेर त्यसमा पनि नर्विक अस्पतालमा राखेको हुँदा सम्पूर्ण उपचार सुविधाले पक्कै पनि ठिक होला भन्ने थियो। तर सोच्दै नसोचेको समाचार सुनियो। 4 गते अचानक उहाँको निधन भयो। घरका सबैजनालाई भने यो कुरा सीताजीले सुन्ने गरी चर्चा नगर्नुहोला, यो मात्र होइन अरू कसैको पनि मृत्युको समाचार उहाँले सुन्नु नपरोस्। तैपनि खासखुस कुरा भइहाल्यो। सीताजीका कान चलाख थिए, बोल्न नसके पनि पूर्ण रूपमा होस् थियो। 4 गते म हिँडेको बाटोको विमोचन गर्ने योजना भए पनि अब हामीलाई एक एक दिनको एक एक पल मूल्यवान थियो। त्यसैले काठमाडौँबाट खगेन्द्रले 3 गते नै 10 प्रति किताब प्लेनबाट पठाइदिने भएपछि मैले हतार हतार केही साहित्यिक साथी र स्थानीय पत्रकार मित्रहरूलाई बोलाएँ। बेलुका 4 बजेतिर पुस्तक आइपुग्यो। अर्धचेत अवस्थाकी सीताजीको अब एकरो पीडाजनक आवाज मात्र थियो। 20 जना जति लेखक तथा पत्रकारहरूको उपस्थितिमा गीतकार शिवशङ्कर थापाको हातबाट सीताजीको हातमा पुस्तक स्पर्श गराउँदै विमोचनको घोषणा गरियो। त्यसबेला मैले ठूलो स्वरमा भने, सीताजी आँखा हेर्नु त, शिवदाई तपाईँको किताब विमोचन गर्दै हुनुहुन्छ। उहाँले आँखीमा मात्र हल्लाउनु भयो, हेर्न सक्नु भएन। केही बेर पुस्तकबारे मैले बताएँ। पुस्तक कसैले पढेको पनि थिएन, तैपनि सीताजीका बारेमा केही चर्चा गरियो। कञ्चनजङ्घा एफएम र वीरता एफएमले विमोचन कार्यक्रमलाई विशेष ढङ्गले प्रसारण गरे। त्यही साँझ लीला अनमोलले रेकर्ड गरेको मेरो र प्रतिमाको स्वर हाम्रो साहित्य कार्यक्रममा प्रसारण भएको थियो। त्यसमा सानी केटी भन्दै थिए, मम्मीलाई साह्रै गाह्रो भएको छ, यस्तो गाह्रो खप्नुभन्दा बरु उहाँलाई चाँडै मुक्ति मिलोस् भन्ने कामना गर्छु। एउटी छोरीको आमाको मृत्यु कामना गरिरहेकी थिए रेडियोबाट छोरीले। त्यो सुनेर म मूर्तिवत भएको थिएँ। अब दिनदिनै मभित्र संवेदनशीलता मर्दै गएको जस्तो लाग्न थालेको थियो। भोलिपल्ट बिहान झापाका सबै पत्रिकाहरूमा सीताजीको पुस्तक विमोचनको खबर थियो। नागरिक दैनिकले ठूलो फोटोसहित समाचार छापेको थियो। कान्तिपुर र अन्नपूर्णले 2 दिन समाचार दिएका थिए। त्यो दिन बिहान चन्द्रदाई र पुण्यदाईलाई सीताजीको छेउमा पुर्याए। समाचार पत्रिका पढेर सीताजीलाई बधाई दिन आउनु भएको थियो। सीताजी कुनै ध्यानावस्थित जोगी जस्तो अविराम हहको आवाजमा हुनुहुन्थ्यो। 29 गतेदेखि बोल्न छोड्नु भएकोले उहाँको आवाज सुनेका थिएनौँ हामीले, तैपनि उहाँ पूर्ण होसमा हुनुहुन्थ्यो। बिहानै प्रतिमाले सीताजीका दुवै आँखा औँलाले उघारेर म हिँडेको बाटोको कभर पेज देखाउँदै भनेकी थिए, मम्मी यी हेर्नु तपाईँको किताब। कभर पेजमा कसरी हाँसिरहनु भएको छ। उहाँले एकछिन ठुलो ठुलो हेर्नुभयो र लटपट्टिको जिब्रोले राम्रो छ भन्नुभयो। अहिले मैले चन्द्रदाई र पुण्यदाईलाई उहाँको नजिक पुर्याएर ठुलो आवाजमा बोलेँ, सीताजी हेर्नु त, चन्द्र भण्डारी र पुण्यप्रसाद खरेल दाईहरू आउनुभएको छ, तपाईँलाई बधाई दिन। आजका सबै पत्रिकाहरूमा तपाईँको फोटो र समाचार छापिएको छ। उहाँहरूले पनि भन्नुभयो, सीताजी तपाईँलाई बधाई छ, अब निको भएपछि झन् राम्रा राम्रा पुस्तक लेख्नुहोला। एकछिनपछि सीताजी बोल्नुभयो, किताब हेर्नुभयो, धन्यवाद धन्यवाद धन्यवाद। यो सुनेर सबै चकित भयौँ। म त झन् आश्चर्यमा परेको थिएँ। प्रष्ट थियो उहाँको आवाज। झन्डै 6 दिनपछि पहिलोपल्ट यति प्रष्ट आवाज सुनेको थिएँ मैले। उहाँको पुरै होस् छ भन्ने मैले सोचेको कुरा ठिकै रहेछ। तर त्यही बिहानदेखि उहाँलाई झन्झन साह्रो हुँदै जान थाल्यो। पेन किलरले कामै गर्न छोडेकोले हरेक दुई घन्टामा दिन थाल्नु पर्यो। पीडा र छटपटी अत्यन्त बढ्न थाल्यो। शरीरभरि घाउ भएकाले यताउता फर्काउन पनि गाह्रो थियो। 29 गतिदेखि सामान्य चम्चाले बाहेक पानी पनि राम्ररी खाएको थिएन। दिसा पिसाब पनि बन्द थियो। डाक्टर बिपी प्राय बिहान बेलुका आएर हेर्नुहुन्थ्यो। उहाँले भन्नुभयो अब 4-5 दिनभन्दा उता जाँदैन। उहाँलाई भएको पीडा कम गर्ने उपायबारे सल्लाह गरियो। पेन किलरको ओभरडोज बाहेक कुनै उपाय थिएन। त्यो दिनदेखि फेरि स्लाइन सुरु गरियो। डाक्टर बाले आफै आएर क्यानुला लगाइदिनु भएको थियो। साँझतिर डाक्टर खरेलले भन्नुभयो अब मायाको अर्थ छैन, साइड इफेक्टको पनि अर्थ छैन। दुईवटा पेन किलर हालौँ, एउटा मासुमा एउटा स्लाइनमा। कुमार विवेक डिप्लेस र टिका बसिरहेको ठाउँमा पुगेर मैले भने टिका केटाहरूलाई खाना खानको लागि झर्के थालहरूको व्यवस्था गर्नु, यिनीहरूले पातमा खाँदैनन्, घिउ नभए हुन्छ दही दुध चाहिन्छ। अनि भाइतिर फर्केर भने सबै पछि आत्तिएका हुन्छन्। तर घटना हुनासाथ केटाहरूलाई घाटबाट फर्काएर ल्याएपछि सुत्न बस्नका लागि खाटमा ओछ्याउन ओढ्न सेतो रुवाका सिरा डस्ना सिरानी र सेतो झुलको व्यवस्था गर्नु, अरूलाई पनि राडी पराल होइन सफा ओढ्ने र डस्नाको प्रबन्ध मिलाउनु, अहिले नै 100 जति प्लास्टिकका कुर्सी र पालका लागि कुरा गरिहाल्नु। मेरो कुरा सुनेर सबैले एकैचोटि बर र आँसु खसाले। म त्यहाँबाट हिँडिहालेँ। म अब शोकमय थिइनँ। म कुनै खेलको अम्पायर जस्तो ठुलो ठुलो स्वरले जे पाए त्यही अराए झैँ गर्थेँ। म आफूलाई यस्तो देखाउन लागिरहेको थिएँ कि मलाई केही भएको छैन, म एकदम ठिक छु। सासु आमाले अलि ओर तानेर भन्नुभयो जहीँ बैतरणी गरिदिने हो कि। मैले भने म यस्ता बेकारका कुरा गर्दिनँ, त्यसको कुनै अर्थ छैन। म सीताजीलाई कतै तार्न चाहन्न, उहाँले जीवनमा कुनै पापै गरेको छैन, किन तर्नुपर्छ बैतरणी। उहाँ त सदा सदा मैसँग बसिरहनुहुनेछ। म त उहाँलाई झ्याप्प अँगाल हालेर रोइ पो हालेछु। अघिदेखि आफूलाई डरो बनाइरहेको म एकातिर कति कमजोर भएछु। बिहानदेखि नै उहाँलाई एकदम चाप्यो, नाडी पनि घटपट भइरहन थाल्यो। एकहोरो हहको आवाज बाहेक शरीरमा कुनै गति थिएन। अब ओल्टाउनु पल्टाउनुको अर्थ पनि थिएन। शरीरभरि घाउ भएर दुर्गन्ध निकै फैलिसकेको थियो। पिसाबका लागि थैली झुन्डाए पनि खासै पिसाब बाहिर निस्कन छोडेको थियो। तैपनि म बेला बेला छेउमा गएर बस्थेँ र ठुलो स्वरले सीताजी भनेर बोलाउँथेँ। त्यस बेला उहाँका आँखी बाउँ हल्लिन्थे, उहाँलाई पुरै होस् थियो। कस्तो पापी रोग हुँदो रहेछ यो क्यान्सर, सारा शरीर मरिसक्दा पनि दिमाग नभर्ने, सबै कुरा थाहा पाइ पाइ जानी जानी मर्नुपर्ने, आजको दिन अन्तिम होला भन्ने सबैलाई अनुमान थियो। आआफ्नो हातमा मोबाइल उनीहरूले कसकसलाई फोन गरिरहेका हुन्थे। मानिसहरूको आउने जाने क्रम बढेको थियो। साढे 5 बजेतिर विवेकले भन्यो बुबा एकपल्ट मम्मीलाई बोलाउनु न। धेरैपल्ट उनीहरूले बोलाउँदा सीताजीले कुनै प्रत्युत्तर गर्नुभएको रहेनछ। छेउमा गएर हेरे, जीव अनुहार सबै एक प्रकारको लासमा परिणत भइसकेको थियो। केवल सास मात्र प्रति मिनट 8-10 पल्टमा झरेको थियो। हेर्दा हेर्दै यस्तो लाग्थ्यो बाहिर फालेको सासपछि फेरि अर्को भित्र पस्दैन होला, तर निकै बेरपछि फेरि सास फर्किन्थ्यो। स्पष्ट थियो श्वास प्रश्वासको क्रम अब धेरै बेरको थिएन। तैपनि सास बाहिर फ्याँकेपछि भित्र नपसेको बिचको समय पर्खिन कति गाह्रो कति। म सिरानी निर मुडामा बसेँ। निधारमा हत्केला राखेर ठुलो स्वरमा सीताजी भने। आवाज र रुवाई जस्तो ध्वनि सँगसँगै निस्किसकेको थियो। मेरो सम्बोधनसँगै सदा चाहिँ यसपल्ट पनि आँखीमा वालिए। हेर्नेहरूले भने छ पुरै होस्। कति मानिसहरू मरेको हेर्न लालायित थिए होला, कति उनी फर्किदिउन् भन्ने कामना गर्ने थिए, तर अब मलाई दुवै पक्षसँग कुनै चासो थिएन। अब बोल्न नसक्ने तर सबै कुरा बुझ्ने र मर्दै गरेको थाहा पाइसकेको अवस्थामा म उहाँको छेउमा कसरी बस्न सक्थेँ? बस्नुको पनि के अर्थ हुन्थ्यो र? के उहाँले म प्रति कुनै गुनासो राख्नुभएको होला? मलाई लाग्छ जुन दिन हामीले स्वस्ति शान्तिका लागि पूजा लगायौँ त्यसै दिन उहाँले थाहा पाउनु भएछ। सम्भवतः त्यही नै उहाँको होस् वा दोहोरो संवादको अन्तिम क्षण थियो। म उहाँलाई छोडेर बाहिर बरन्डामा निस्केँ। अब सीताजी सँगसँगै मेरो पनि रेखदेखमा खटिरहेका थिए मानिसहरू। म एकहोरो टोलाइरहेका बेला एकाएक प्रतिमा चिच्चाएर रोई अनि सबैको एकैचोटि आवाज सुनियो, लौ सकियो, अनि घर गुन्ज्यो राम रामको शब्दले। म उठेर भित्र गएँ। सानी केटीलाई टिकाले छातीमा टाँसेकी थिए। सबै भिड सीताजीको शरीरतिर घोप्टिएको थियो। कोही कोही ठुलो स्वरमा रुन लागेका थिए। मैले अलिक ठुलो स्वरमा भने अब यहाँ ठुलो स्वरले कसैले आवाज ननिकाल्नु, कोही नरुनु, मान्छे मरेको घर जस्तो नपार्नु यसलाई। सीताजीलाई सन्चो भएको छ, उहाँ निदाउनु भएको छ, हल्ला गरेर कसैले नबिम्झाइदिनु। सानीकेटी रोइरहेकी थिए। म नरोए पनि यस्तै के बरबराउँदै तल्लो कोठा माथिल्लो कोठा गरिरहेँ। हातमा 2 लिटरको पानीको बोतल झुन्ड्याएर म हिँडिरहेको थिएँ। निकै बेरपछि बाहिर बरन्डामा गएँ। दुवै दाजुभाइसँगै बसेर झोक्राइरहेका थिए। आवश्यकताभन्दा बढी मसँग कहिले नबोल्ने दुवै दाजुभाइ एकै ठाउँ झोक्राएर आँसु झारिरहेका थिए। एकाएक आँगनभरि बाटाभरि गाडी र मोटरसाइकलको ताँती लाग्यो। घरमा हुनेहरू हरेकले आफ्ना मोबाइल चलाएछन्। खबरको प्रतीक्षामा तैनाथपछि जस्तो साँझमा सयौँ मान्छेको उपस्थिति भयो। पत्रकार साथीहरूको पनि भिड लाग्यो। एकछिनपछिदेखि नै मोबाइलमा समवेदनाका सन्देशहरू आउन थाले। काठमाडौँमा News24, एबी न्युज र कान्तिपुर टिभीमा समाचार आएपछि देशभरिका फोनहरू आउन थाले। पूर्वका अधिकांश एफएमहरूले लगालग समाचार बजाएछन्। सक्छन्। अघिसम्म सीताजी सम्पूर्ण रूपमा हाम्रो परिवारको जिम्मामा हुनुहुन्थ्यो, मेरो सम्पत्ति जस्तै हुनुहुन्थ्यो। उहाँको आमा दाजु भाउजूसँगै भए पनि सीताजी मसँग पूर्ण रूपमा जोडिनु भएको थियो, तर उहाँले शरीर त्याग गरिसकेपछि उहाँको शरीर अब समाजको जिम्मा लागेको थियो। बेला भएका छरछिमेकीले मलाई नसोधी मेरो स्वीकृति बेगरै उहाँको शरीरलाई पलङबाट उतारेर भुइँमा लडाए। कसैले तल तुलसाको मठमा लानुपर्छ भने, कसैले रातभरि तल रुङ्न गाह्रो हुन्छ यहीँ माथि नै राख्नुपर्छ भने, तर यस कुरामा कसैलाई मेरो रायको खाँचो परेन। मानिसहरू सोफामा बसेर उहाँको दाह संस्कारका लागि आवश्यक पर्ने सरसामानको तयारीमा जुटे। बाँस, दाउरा, गाडी, खाजा, कपडा, अन्य पूजा सामग्री, पुरोहित, सब कुरा। म चुप लागेर ठुलो ठुलो हेरिरहेको थिएँ। यी कुनै कुराका लागि कसैले पनि मलाई केही सोधेन। साह्रै सोध्नु परे भाइलाई सोधिरहेको देख्थेँ। सोचेँ, सीताजी तपाईँ भनेको तपाईँको शरीर हुनुहुन्थ्यो कि चेतना? मैले माया गरेको र यत्रो लामो जीवन बिताएको तपाईँ मसँग को हुनुहुन्थ्यो? तपाईँ उस्तै नै सुतिरहनु भएको छ, तर तपाईँको शरीरलाई समाजले कब्जा गर्यो। म अब तपाईँको कुनै पनि विषयको निर्णायक रहिन। मैले पहिलोपल्ट देखेको उहाँको त्यो नाक त्यस्तै थियो। चिम्लिएका आँखासँगको केही दुब्लाएको अनुहार उज्यालै थियो। तल्लो ठुलो ओठ, निधारको खत, पाखुराको टाटु सब उस्तै थिए। परबाट हेर्दा अरू बेला पनि उहाँलाई यसरी नै निधाएको देखिन्थ्यो। घरभरि थिए मानिस, तर कोही बोलेका थिएनन्। सायद यसैलाई भनिएको होला मुर्दा शान्ति। सबैभन्दा पहिले मेरो मोबाइलमा घन्टी बजेको थियो बहिनी मिश्र वैजयन्तीको। बिस्तारै उठाएँ। हरेक दिन सोधिरहने उहाँले आजै पनि बिहानैदेखि नै बारम्बार सोधिरहनु भएको थियो। कसैले सीताजीको प्राण जानासाथ खबर गरिसकेछन्। सीताजीलाई काठमाडौँबाट ल्याएको पर्सिपल्टै आउनुभएको थियो उहाँ र भाइ लेखनाथ। रोगका बारेमा मैले अरूलाई जस्तै ढाँटेको थिएँ त्यस बेला, तर बिस्तारै भूमिका मिलाएर भनेथेँ उहाँलाई चाहिँ। बिस्तारै मानिसहरू भेला हुन थाले। बिहानै चतुर्भुजका आफूले भाइहरूले टेन्ट र कुर्सीको व्यवस्था गरिसकेछन्। सबभन्दा पहिला आइपुग्नु भएको थियो दाई हर्कलाल गिरी। ठुल्ठुला रसिला आँखाले मलाई एकछिन हेरिरहनु भयो। आफ्नो जेठो छोरो गाडी दुर्घटनामा मरेदेखि त्यो पुत्र शोकलाई कहिले भुल्न नसक्नु भएको उहाँ मलाई भेट्दा सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, भाइ त्यसबेला तपाईँले मेरो शोकलाई शक्तिमा बदल्न पूर्वाञ्चलमा लेख्नु भएको लेख म जीवनमा कहिल्यै भुल्दिनँ। आत्मबल भने तपाईँको लेख मलाई सदा सहयोगी छ। तर आज म त्यस्तै निरीह व्यक्तित्वमा उपस्थित थिएँ। एउटा सोकीले अर्को सोकीलाई के भनेर सम्झाउन सक्नु? जति जति मानिसको भिड बढ्न थाल्यो त्यति त्यति ममा एक थालको ऊर्जा थपिए चाहिँ भयो। झट्ट मनमा आयो, यो त सीताजी बितेको क्षण पो त। आज सारा समाज हामीमाथि यति स्नेहालु भएर आएको छ। हाम्रो घरमा जीवनमा कुनै दिन हुनैपर्ने यो एउटा उत्सव आज जुटेको छ। जन्मोत्सव जस्तै मृत्यु पनि एउटा उत्सव हो, यसलाई सम्मान गर्नुपर्छ। अनि मैले अस्तिदेखि नखोलेका लुगाहरू खोलेर सुकिला लुगा लगाएँ। झोक्राएर बसिरहेको म बाथरुम गर्ने केही बेर पानीसँग खेलेर चङ्गा जस्तो भएर बाहिर निस्केँ। अब म आएका मान्छेहरूसँग सहज हुन थालेँ। मामा सरोज ओलीले धेरै बेरसम्म छातीमा टाँस्नु भयो, म लुफुको टाँसिरहेँ। मेरो जीवनको दुःख सुखसँग साह्रै नजिकबाट परिचित उहाँसँग कुनै बेला मेरो सामान्य वैचारिक मतभेद पनि थियो, तर सधैँ मलाई माया गर्ने हुँदा मेरा सहोदर मामाहरूभन्दा कता कता मेरो संरक्षक जस्तो हुनुहुन्थ्यो उहाँ। डाक्टर बा आइपुग्नु भयो, टाउकोमा धेरै बेरसम्म दुवै हात राखिरहनु भयो। सधैँ बिमारीलाई दुखाउँदै घाउ फुटाउने, शरीर दुखाउने, सुई हान्ने यी मान्छे आज संवेदनाको यस क्षणमा मेरो शिरमा दुवै हात राखिरहनु भएको थियो। उहाँले आफ्ना परिवारका सदस्यहरूकै सामु एक दिन भन्नुभएको थियो, उनीलाई नाताले यो नाति हो तर यो मेरो जेठो छोरो पनि हो। अघि कति बेला सीताजीलाई तल आँगनमा झारिसकेछन्। कसैले कानै फुट्ने गरी एकरो शङ्ख फुक्यो, थर र कामे मुटु। ओहो, मान्छे मरेको घरमा यो शङ्ख नफुक्दा हुँदैन अब? कति गाह्रो हुन्छ सुन्न। आखिरी उहिले पहाडमा सञ्चार सुविधा नहुँदा मलामी बोलाउनका लागि वारिपारि सुनिने गरी शङ्ख फुक्ने गरिएको हो। यो अनिवार्य विधि पनि होइन। अब त सबैका घरमा फोन छ, हात हातमा मोबाइल छ, तुरन्त सबैले खबर पाइहाल्छन् नि। फेरि शङ्खको आवाजै कति टाढासम्म पुग्छ र आखिरी मृत्यु सूचकका रूपमा परिचित यो शङ्खको आवाज साह्रै विरक्त लाग्छ मलाई। अघि नै पुरोहितले आएर विधि सुरु गरिसकेछन्। केटाहरूले पानी चढाउने, पिण्ड चढाउने गर्न थालेछन्। कसैले मलाई डोराएर सीताजीको छेउमा पुर्यायो र फुल चढाउन लगायो। हातमा सिन्दुरको बट्टा दिएर सबै एकैचोटि छेउदोमा खनाउन लगायो। म यान्त्रिक थिएँ। जनकपुरबाट धेरै वर्ष पहिले किनेर लगिदिएको सिन्दुर सीताजीले जोगाएर राख्नुभएको थियो। कसैले दराजबाट त्यही झिकेर ल्याइदिएछन्। त्यो पोख्नु अघि मेरो हातहरू थरथरी कामे एकपल्ट, एकाएक ढल्छुकी जस्तो भयो। हतार हतार भिडलाई चिर्दै बाहिर निस्केँ र एउटा कुर्सीमा बसेर धेरै बेर आँखा चिम्लिरहेँ। आफ्नो त घुँडै कमजोर, दिप्लेसको पनि उस्तै। लास बोक्नेहरूलाई भेट्नै सकिएन। घरको आँगनदेखि नै सीताजीले हामीसँग बिदा लिनुभयो। घर घरदेखि महानन्द चोकसम्म जुलुस जस्तै थियो मलामीको। महानन्द चोकमा 15 बस, थुप्रै निजी गाडी र सयौँ मोटरसाइकलले ट्राफिक जाम गराएको थियो। दाई गोपालकुमार बस्नेतले बोर्डिङ स्कुलहरूसँग अनुरोध गरेर गाडीको व्यवस्था गरिदिनु भएको रहेछ। कन्काईको बगरभरि मलामीका टाउका मात्र देखिन्थे। गाडी मोटरसाइकल र बसहरू छरप्रष्ट थिए। यति धेरै मानिसहरू कहाँबाट आए जस्तो लाग्यो। अरू पनि लासहरू होलान् भन्ने सोचेँ, तर त्यो वास्तवमा भिड सबै सीताजीकै अन्तिम विदाईका लागि आएको रहेछ। कञ्चनजङ्घा र दमक एफएमले हिजो बेलुकै मलामी जाने सूचना प्रसारण गरेछन्। सुन्ने जति शुभचिन्तकहरू आआफ्नो सुविधा अनुसार माईमा भेला भएका रहेछन्। कन्काईको बगरभरि मलामीका टाउका मात्र देखिन्थे। हजारौँ मानिसबीच सीताजी तिर्सिनु भएको थियो चितामा। यही कन्काई नदी हो जहाँ 10 वर्ष अघि आमालाई यसै गरी चिताको वरिपरि 3 फन्को घुमाइएको थियो। त्योभन्दा अघि सयौँ आफन्तहरूको मलामी आइएको थियो। 8 वर्ष अघि मालदिदीलाई सजाइएको थियो। यही कन्काई हो जहाँ 2056 चैत 14 गते मध्यरातमा परिवारका केही सदस्यहरूका माझ प्रहरीले सहित राम थापाको चितामा जबरजस्ती आगो झोस्न लगाएको थियो। यही नदी हो जहाँ सिके प्रसाई र द्रोणाचार्य छेत्री जस्ता लोकप्रिय नेताहरूको खरानी बगाइएको थियो। यही बगर हो जहाँ लक्ष्मी पाण्डेलाई 2044 सालमा प्रहरीको निर्मम गोली प्रहारबाट हत्या गरिएको थियो। फिल्मको रियल घुमे झैँ स्मृतिमा एक एक गर्दै आइरहन थाले बगरमा मिसिएका शरीरका अनुहारहरू। निरन्तर बगिरहेको यस पानीले कति बगायो होला सपनाहरू, दुःखहरू, आँसुहरू, कति बगायो होला रूपहरू, रहरहरू, आकाङ्क्षाहरू। निरन्तर बगिरहने यस पानीले कति किनारामा फालिदियो होला हड्डी, मासु र पसिनाहरू। आँखाले भ्याएसम्म हेरिरहेमाथि दोमुखसम्म धसिएको पहाड र पहिरो, उँधोतिर फैलिएको लम्पट बगर, जिन्दगीका अनगिन्ती आकाङ्क्षाहरू बिसाइने यो ठाउँ, योगी नररीनाथको अभियानले बनिएको कोटी होम परिसर र त्यसमा आश्रित साधु सन्त र परित्यक्त समाज, जसले पनि अन्तिमपल्ट आइपुग्ने यो निरसिलो ठाउँ, सबैलाई हतार थियो जीवनतिर फर्किन, संसारतिर फर्किन, मलामीको तिक्दारलाग्दो बगरमा बसिरहन कसलाई मनहुन्छ र। सबैलाई हतार थियो गृहस्थीमा फर्किन, हतार थियो छिटो छिटो रुन, हतार थियो छिटो छिटो सम्झाउन, तर अब कुनै हतार थिएन सीताजीलाई, कुनै हतार थिएन मलाई। मलाई यही बगरमा बिताइदिउँ जिन्दगी जस्तो लागेको थियो। आखिर भोलि पनि आइहाल्नुपर्ने यस ठाउँबाट हतारमा फर्किनु नै किन, चितामा आगो दिन पाए हिँडिहाल्नु थियो धेरैलाई। चितामा तेर्साइएकै सीताजीको शरीरबाट एक एक गर्दै खुस्काउँदै लगिए कपडा, फुटाउँदै गए चुराहरू, चुडाउँदै गए मालाहरू, निर्देशन गरिरहेथे कोही, आफै अघि सरिरहेथे कोही। भिडबाट कसैले बिस्तारै भनेको सुने, प्रतिमाले दागबत्ती दिनु हुँदैन। हामीले वास्ता नगरी चारैजनाले सीताजीको मुखमा राखिदियौँ बल्दै गरेको आगोको मुस्लो। सधैँ मायाले हाम्रा निधारमा चुम्ने ती ओठहरूमा आज झोसिरहेका थियौँ आगो। सबै मलामीले एक एक गर्दै चितामा संविदा अर्पण गरे अनि बिस्तारै सबै पछि हट्दै गए। आगोको लप्काले चितालाई घेर्दै गएपछि बिस्तारै हामी पनि पछि सर्दै गयौँ। सीताजी एक्लै जलिरहनु भयो आगोमा, नछटपटाई नछटपटाई। केही मान्छेहरू तैनात थिए आगो धन्काउन। हेर, 3 युगपछि सीताजी फेरि जलिरहनु भएको थियो चितामा, तर यो अग्नि परीक्षा थिएन, उहाँ त्यहाँबाट फर्की आउनुहुने थिएन। आगोको ज्वालो क्रमशः शान्त हुँदै गयो, धुवाको मुस्लो पनि पातलिँदै गयो। वरपर अरू पनि लासहरू जल्दै थिए, कतै चिता बनिँदै थिए। निरन्तर जल्ने प्रक्रियामा सीताजी अब अँगार र खरानीका बीच कतै निराकार भइसक्नु भएको थियो। भन्दै थिए कसरी, एक्लै नजानु तातो घाममा ढलिन्छ। मैले जलिरहेको चिताको नजिकै बगरको डिलमा टुक्रुक्क बसेर निर्निमेष हेरिरहेँ त्यो अँगार र खरानीलाई। भाग्यमा रहेछ भने एक दिन यसरी नै यही ठाउँमा जल्न पाऊँ म पनि भनिरह्यो मनले। अब सीताजीले पनि आमा जस्तै भएर धरतीतिर घोप्टो परेको आकाशमा टाँसेका घाम, जुनको आँखाले सदा हाम्रा कर्महरू हेरिरहने हुनुभएको थियो। हिजो उहाँका आफ्ना आँखाले नदेखेका दृश्यहरू पनि अब देख्नुहुने भएको थियो। हामी रोएको, हाँसेको, रमाएको सबै देख्नुहुने भएको थियो। हामीले विलाप गरेको, भोकै बसेको, ढाँटेको र चरित्रहीन भएको सब देख्नुहुने भएको थियो। हरेक क्षण हाम्रा कर्महरूको निगरानीमा रहने भएका थिए अब सासूबुहारी। पर सिसौ घारीबाट भित्र किशोर किशोरी र युवा युवतीहरू रमाइरहेको देखिन्थे। बगरमा चिता ताप्नेहरूका गालामा बगिरहेका आँसुसँगै उनीहरूका गालामा रमाइरहेको थियो रोमान्स। यस संसारमा शोक र सौभाग्य सँगसँगै छन्। उनीहरू जीवनको उर्दो उमङ्गमा रमाइरहेका थिए। मेरो स्मृतिमा गुनगुनाइरहनु भएको थियो 2004 सालका माधव प्रसाद घिमिरे, तिम्रो रूप र माधुरी तमिलिँदै जाला कुनै कालमा, जानेछन् अनि बिर्सिँदै गुण पनि यो बैगुनी विश्वमा, बिर्सी बिर्सी सकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यो, हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ, बिर्सी बिर्सी सकिन्न गौरी। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको अन्तिम श्रृंखला वाचन सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन शुरू हुन्छ। आधा भन्दा बढी मलामीहरू फर्किसकेका थिए, तैपनि अझै थुप्रै शुभचिन्तकहरू मेरै वरिपरि थिए। एकतर्फबाट खोला घरे साइरो आइपुग्नु भएछ, म अचम्भित भएँ। इटहरी, इन्द्रपुर, उर्लाबारी, दमकका साहित्यिक मित्रहरू मेरो वरिपरि भएर बसेका थिए। म आफूलाई सकेसम्म संयमित बनाउँदै सम्वादको विषयलाई अरूतिरै फर्काउन खोजिरहन्थेँ, तर मन भने रुवा झैँ त्यसै कता कता अनियन्त्रित भएर बगिरहन्थ्यो। त्यत्तिकै उठेर हिँडे, कुरा कता होलान् भन्ने मनमा आयो। माथि एउटा रुखको फेदमा तिनैवटालाई कुखुराले चल्ला छोपे झैँ छोपेर बसिरहेका रहेछन् दिदी बहिनीहरू। डिप्लेस र विवेकको कपाल खौरिसकेछन्, मेरो त खौरिने कुरै उठेको थिएन। मलाई बिहानैदेखि अनौठो लागिरहेको थियो, यत्रो ठूलो घटना भएको छ तर कुनै पनि कर्मकाण्डमा मलाई सहभागी गराइएको छैन। घरमा जे जति धार्मिक विधि हुन्थे सबैमा मैले नै अघि सर्नु पर्थ्यो, तर आज मलाई कुनै बेला पनि खोजिएन। एकपल्ट सीताजीको सिउँदोमा सिन्दुर खनाउन मात्र बोलाइएको थियो। मैले भने, खै त मैले कपाल खौरिनु पर्दैन? कसैले भन्यो, भोलि घरमै खौरे पनि हुन्छ। अर्को कसैले भन्यो, पछि 10 दिनमा खौरे पनि हुन्छ। म छक्क परेँ, के भनेका यिनीहरूले? मेरो श्रीमती मर्नुभएको छ, मैले कपाल 10 दिनमा खौरे पनि हुने? अनि मेरो कुनै भूमिकै हुँदैन? मैले भने, होइन, म आज यहीँ खौरिन्छु। घाटमा नखौरेको कपाल कहाँ खौरिनु? छोराहरू मुडुला छन् म भने कपाल लड्काएर किन हिँड्नु? अनि कसैले ब्लेड ल्याए, मन उप्रेति ज्वाइँले कपाल खौरिदिनु भयो। कपाल खौरिँदै गर्दा फेरि म भावुक पाएँ। मैले यस्तै शोकका बेला बाहेक अरू सामान्य अवस्थामा सायदै कपाल खौरिएको छु। बुबाको निधनमा 2033 सालमा, आमाको निधनमा 2058 सालमा, दरबार हत्याकाण्ड 2058 सालमा कपाल खौरिएको थिएँ। आज खौरिरहेको कपाल 2067 माघ 20 गतेका दिन ससुराबाको 10औं शोकतिथिमा खौरिएपछि आएको थियो, र त्यसको ठिक 3 महिना 2 दिनमा सीताजीको घाटमा खौरिरहेको थिएँ। अब प्रायः सबै मलामीहरू फर्किसकेका थिए, एउटा बस र जीप मात्र हामीलाई रुँगेर बसेको थियो। आगो र काँडो टेक्दै अब नपछ्याउनु सीताजीको स्मृतिले हामीलाई भन्दै उहाँलाई प्रेत बनाएर हामी फर्किरहेका थियौँ जीपतिर। दुवै छोराहरू सेतो कपडामा बेरिएका थिए कपाल खौरिएर, प्रतिमा गम्भीर मुद्रामा थिए। यस्तो बेलामा कसको मन र अनुहार ठिक हुन्थ्यो र? तारा सुवेदी काठमाडौँबाट प्लेन ढिलो भएका कारण भर्खर आइपुग्नु भएको थियो। बिचरा भाउजूलाई अन्तिमपल्ट देख्न पनि पाएन उसले, भन्दै थियो, दाई मैले भाउजूलाई देख्न पाइनँ, त्यसैले मेरो लागि उहाँ सधैँ मेरो स्मृतिमा हुनुहुन्छ। सबैजना जीपमा बसे, म पनि ड्राइभरकै छेउमा बसेँ। एकपल्ट फेरि तन्केर हेरेँ त्यो शान्त र सेतो बगरलाई जहाँ हामीले सदाका लागि समर्पण गरिसकेका थियौँ सीताजीलाई। जब अभिव्यक्तिका लागि शब्दहरूको अभाव हुन्छ, भावको उर्लन्दो भेल व्यक्त गर्ने कुनै शब्द हुँदैनन् र भएको घटनालाई संशोधन गरी पूर्वावस्थामा ल्याउन सकिन्न। आफ्नो सबै क्षमता र सीमाभन्दा पर पुगिसकेको वियोगान्त क्षणसँग बिताउनु पर्ने मनस्थिति नै शोक रहेछ। शोकमय अवस्था भनेको त्यो हो जहाँ पुगेपछि शब्दहीन भावहरूमा मात्र पौडिरहन्छ मन, अनि त्यो सबै व्यक्त हुन्छ आँखाबाट बग्ने आँसुसँग। आँसु बगेन भने शोकको पनि कुनै अभिव्यक्त हुँदो रहेनछ। शोकको भाषा भनेको आँसु हो। मौनता र आँसु शोकका भाषा रहेछन्। कुनै पनि शोक व्यक्त गर्न प्रयोग गरिने 1 मिनटको मौन धारणलाई म सामान्य औपचारिकता ठान्थेँ। आज आएर बोध गरिरहेछु, वास्तवमा मौन धारण नै शोकको त्यो सही अभिव्यक्ति रहेछ। शोकको अनुभूति बुद्धिले होइन मनले गर्दो रहेछ। बुद्धिले त अनेक विचार र तर्कहरूले जितेर शोकलाई मेट्न खोज्छ, शोकलाई शोक भन्न दिँदैन। जब बुद्धि सक्रिय हुन्छ त्यहाँ दर्शनहरू जन्मन थाल्छन्, आदर्शहरू उत्रिन्छन्, संसारको क्षणभङ्गुरता र निरर्थकताको व्याख्या हुन थाल्छ, अनि अनादिकालदेखि चलिआएको यो मरण स्वाभाविक र अवश्यम्भावी प्रमाणित हुन्छ। शोक गर्नुको औचित्य नाश हुन्छ र त्यहाँ साङ्ख्य दर्शन ठिङ्ग उभिन्छ, हो नै जस्तो र सत्य जस्तो भएर त्यसले बुद्धिरञ्जनको काम गर्छ। अर्काको घरमा शोक पर्दा अर्थ्याउने आधारहरू प्रशस्त हुन्छन् बुद्धि पक्षबाट, तर शोकका बेला बुद्धि धेरै कमजोर हुँदो रहेछ। एकछिन झुलुक्क झुल्किने बुद्धि क्षणमै अनुपस्थित हुने र त्यसलाई मनले थपक्क छोप्ने रहेछ। मनको सघन उपस्थिति बुद्धिको तर्कशीलताको बाधक बन्छ। मन जब जुरुक्क उठ्छ बुद्धि एकाएक कतै लुप्त हुन पुग्छ। यस बेला मभित्र एक प्रकारको जिज्ञासा उठेको छ, बुद्धि र मन कुन शक्तिशाली? मान्छेको वास्तविक सारथी बुद्धि कि मन? मनले जितेको यस घडीमा मलाई सम्झाउने अनेक बुद्धिहरू सक्रिय भएका छन्। मै पनि केटाकेटीका अघि बुद्धिवादी हुन खोज्छु। सम्झिरहेछु बुबाको निधनमा परेको शोक, आमाको शोक र सीताजीको शोक। के यी 3 शोक एकै प्रकृतिका हुन्? आमा बाबुको शोक र पत्नीको शोक उस्तै हो?
Ya bu me dove bele hari Ya
कन्काईबाट घर आइपुग्दा बाटाभरि के के सोचेँ के के देखेँ मलाई केही सम्झना छैन। सपनाबाट बिउँजे चाहिँ खोलाबाट घर मात्र थाहा छ। बिचको समय अनुपस्थित छ स्मृतिमा। मैले केही दिन अघि नै निर्देशन दिए अनुसार भाइले केटाहरूलाई बस्नका लागि खाटमाथि सिरक डस्ना सिरानी झुलको व्यवस्था गरिसकेछ। केटाहरूलाई सहयोग गर्नका लागि शारदा बस्ने भएछन्। काकी र भतिजीसँगै सुत्ने परेछन्। दिदी चन्द्र टिका र नानुले डेढ महिनादेखि आफ्नो घरबार बिर्सेका थिए। सबैले कामको जिम्मा लिए। सीताजीलाई सेलाएर आएपछि एक महिनादेखि छोरी रुँगेर बस्नुभयो कि सासुआमा बुधबारे जान तयार हुनुभयो। मैले उहाँलाई रोक्न खोजेँ। उहाँ अब यो घरको पानी खानमा भन्दै रुन थाल्नुभयो। उहाँले भीम दाईलाई पनि सँगै लान खोज्नुभयो तर दाई मान्नु भएन। कस्तो परम्परा हाम्रो, कस्तो मान्यता! छोरी मरेको दिनदेखि माइतीले त्यो घरको अन्न पानी नै ग्रहण गर्नु नहुने रे। मैले रोक्न सकिनँ। आमा खन्छ्याङ खन्छ्याङ एउटा खुट्टो खोच्याउँदै रुँदै बाटो लाग्नुभयो। सीताजीले आफ्नो किताबमा उल्लेख गर्नुभएको दुःखको पहाड बोक्न सक्ने यी आमा आज फेरि छातीभरि चट्टान बोकेर हिँडिन्। के भनेर सम्झाउनु यिनलाई? सबै कोठा घुमेर हेरेँ। पलङहरू खाली थिए। हिजो जस्तो सीताजीको एकहोरो पीडापूर्ण आवाज आज थिएन। पलङ फेरि फेरि सुताइन्थ्यो उहाँलाई। अब सबै खाली थिए। घरभरि मानिसै मानिस थिए तर घर सुनसान थियो। केटाहरूलाई हेरेँ। उदास अनुहार बनाएर सेतो तन्ना सेतै खोलको सिरक डस्ना र सिरानीमा ढल्केका थिए। उनीहरू अब किरियापुत्री भएका थिए। एकापट्टि कुनामा शारदा र प्रतिमा अनसनमा बसे जस्तो आक्रान्त र शिथिल भएर ढलेका थिए। त्यो दृश्यसँगै मनमा कल्पना आयो। आज म मरेको भए छोराहरू त यसरी नै बसेका हुन्थे। तर शारदा सुतेको ठाउँमा सीताजी एक सरो सेतो कपडामा भेरिएर शोकले अजाख पल्टिएकी हुनुहुन्थ्यो। उहाँले रुन बिर्सिएको हुन्थ्यो। होस् आउँदै जाँदै हुन्थ्यो। यो कोठा महान शोकालय हुने थियो तर त्यो जे भए पनि सुल्टो हुने थियो। स्वास्नीभन्दा लोग्ने अघि मर्नु स्वाभाविक मानिन्छ हाम्रो परम्परामा। उमेरमै जेठोनाले पनि स्वाभाविक हुन्थ्यो। आज म मरेको भए छोराछोरीहरूले आमाको माया पछिसम्मै पाइरहने थिए तर मैले त यिनीहरूलाई आमाको जस्तो माया के दिन सकौँला र? मलाई नै चाहिन्छ त्यस्तो माया। बाबुको माया वास्तवमा माया नै होला त। बाबुको माया भनेको त कर्तव्यबाट निश्रित कुनै औपचारिकता मात्र हो कि जस्तो लाग्छ मलाई। आमाले दिने मायाका लागि बाबुको बुद्धि पसेको माया कतिको शीतल भन्न सक्ला र सन्तानलाई? सम्झाउनेहरू प्रायः सबैले भन्थे, तिमीले अब आमा र बाबु दुवैको भूमिका एक्लै निभाउनुपर्छ। आमाको माया पनि तिमीभित्रै उमार्नुपर्छ। मेरो लागि कत्रो परीक्षा थियो यो। कसरी सकौँला मैले आफूभित्र सीताजीलाई उमार्न? छरछिमेकी सबैको प्रमुख केन्द्र बनेको थियो हाम्रो घर। सबै भेला भएर तम्बु टाँक्ने, कुर्सी मिलाउने, खानेकुराको प्रबन्ध गर्ने आदि काममा जुटेका थिए। पुरोहित साँझमा आउने गरी बिदा हुनुभएको थियो। म भने बैठक कोठामा आएर बसेँ। मेरा वरिपरि साथीभाइहरू बसे। मलाई यो दुःखबाट अल्मल्याउन अनेक प्रकारका सन्दर्भहरूमा चर्चा गर्न थाले। म पनि वार्तामा भाग लिन थालेँ। मैले एउटा ढ्याङ्गले हाफ प्यान्ट र निलो भेस्ट लगाएको थिएँ। मलाई कसैले केही भनेन। मेरा निम्ति कुनै व्रतहरू छुटिएनन्। म सोचिरहेको थिएँ मलाई पनि केही केही बन्देजहरू हुनेछन्। यो शोकमा छोराहरूसँग म पनि सामेल हुनुपर्नेछ। त्यसबारेमा खासै केही भएन। सबै मसँग टाँसिएरै बस्थे। म जताततै स्वतन्त्र हिँडुल गर्थेँ। बेलुका फलफुल आदि खाइयो। भोलिपल्ट बिहान 8 बजेतिर पुरोहित आउनुभयो। मैले उहाँलाई भनेको थिएँ, गुरुजी आमाको काममा पहिलो दिनै म ढलेको थाहा होला। केटाहरू पनि त्यति डरा छैनन्, चाँडै आउनुहोला। नभन्दै उहाँ समयमै आउनुभयो। छरछिमेकीहरू भेला भएर ढिकुर उठाउने काम प्रारम्भ भयो। मलाई त्यो दृश्य हेर्न कठिन भएकाले बेला बेला त्यहाँ पुग्दै फर्किँदै गर्थे। सीताजीको निधनको भोलिपल्टै राष्ट्रपति कार्यालयबाट एउटा फोन आयो। राजेन्द्र दाल बोलिरहनु भएको थियो। उहाँ पुरानो पत्रकार साथी र मेरो असल पाठक पनि। राष्ट्रपतिज्यूबाट समेत समवेदना व्यक्त भएको कुरा सुनाउनु भयो र समवेदना पत्र पठाउने ठेगाना सोध्नुभयो। मनमा गौरव लाग्यो, निकै भावुक भएँ। सीताजी, तपाईँको निधनले राष्ट्रिय शोक पायो। राष्ट्र प्रमुखले समेत यो शोकको अनुभूति गर्नुभयो। मैले तपाईँलाई जीवनमा खासै सुख दिन नसके पनि तपाईँको मृत्युले राष्ट्रिय समाचार पायो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राजनीतिज्ञ राजेश्वर देवकोटा, नेत्री विद्या भण्डारी, कमलमणि दीक्षित, कविवर माधव प्रसाद घिमिरे, नरहरि आचार्य, शारदा शर्मा लगायतका सयौं फोनहरू आइरहे। प्रत्येक फोनले मलाई डर हुनेर संसारतिर फर्किन प्रेरित गरिरहेका थिए। सीताजी बिते पनि संसारमा मलाई माया गर्नेहरू धेरै छन् जस्तो लागिरह्यो। हुन त प्रायः अरूका यस्ता शोकाकुल अवस्थामा म पुगिरहन्थेँ तर यसपालि मलाई बोध भयो यस्तो क्षणमा धेरै सानुभूतिका शब्दहरू पनि कति आत्मबलपूर्ण हुँदो रहेछन्। सायद एक हप्ता बितेको थियो होला। साँझतिर केशव कुमार बुढा थोकी दाई आइपुग्नुभयो। त्यसै बेला भाइ विश्वप्रकाश शर्माको पनि फोन आयो। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाश मान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला लगायत नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र अन्य जनवर्गीय संगठनका सयौं साथीहरूको टोलीले घर भरियो। नसोचेको उपस्थिति थियो त्यो। सीताजीले पाएको एउटा महान सम्मान। बाह्रौं दिनमा काम सकियो। 3 महिनादेखिको भिडभाड बिस्तारै घट्दै जान थाल्यो। पालैपालो भान्जा भान्जी दिदी भिनाजु बहिनी ज्वाइँहरू आफ्नो गृहस्थीतिर फर्किन थाले। फर्किनै पर्थ्यो, एउटा लामो यात्रापछि गन्तव्यमा पुगिए जस्तो, हेर्दा हेर्दैको खेल समाप्त भए जस्तो, बज्दै गरेको बाजा बज्न रोकिए जस्तो। बिस्तारै सबै कुरा स्थगित हुँदै गए। घर सफा गरेर पहिले जस्तै बनाइयो। लुगाफाटा मालसामान सबै यथास्थानमा पुगे। सिरकका खोल तन्दा र झ्याल, ढोकाका पर्दाहरू धोइए र यथास्थानमा टाँगिए। छरिएका पुस्तकहरू क्रमैसँग ऱ्याकमा मिलाइए। अब त्यो घरमा कुनै समय ठूलै पीडा, दुःख र कोलाहल थियो भने नै बिर्साउने शान्ति स्थापना भयो। एउटा मात्र कुरा फरक थियो, अब सीताजीको मुस्कुराइरहेको फोटो बुबाआमाको फोटोकै लस्करमा माला लगाएर सजाइएको थियो। सबै गइसक्दा पनि टिका र चन्द्रा गरेन। उनीहरूले मलाई रुङ्न सल्लाह गरेर पालो गरेर बसेका रहेछन्। जब घर सुनसान भयो, केटाहरू पनि जताततै पर्ल्याकपुर्लुक लडेका, आँखा चिम्लेका, मोबाइलमा खेले जस्तो गरेका, गीत बजाइरहेका हुन्थे, तर आपसमा बोलेकै सुनिँदैनथ्यो। म बिहानैदेखि बोलेको थिएन, शब्दै बिर्से जस्तो भएको थियो। सीताजी सुत्ने पलङमा ढल्केर आँखा चिम्लिरहेको थिएँ। टिका छेउमा आएर बसेर हत्केलाले बिस्तारै मेरो निधार मुसारी। म केही बोलिन, प्रतिक्रियाहीन भएँ। उसले भने, दाजु आज बिहान के को तरकारी थियो? उसको प्रश्नले म झसङ्ग भएँ। उनीहरूले मेरो यो मौनतालाई अनौठो आतंकका रूपमा लिएका रहेछन्। मैले सबै बिर्सन थालेँ कि भनेर शङ्का गर्न थालेछन्। अनि एकाएक मैले आफूलाई यथार्थतिर फर्काएँ। जुरुक उठेर उसलाई भने, नानी तिमीहरू मसँग यति धेरै नडराओ, मलाई केही पनि भएको छैन, केही हुँदैन पनि, ममा सहने शक्ति छ। अहिले मैले शोकको मौनता मात्र धारण गरेको। ऊ उठेर गई, चन्द्रा छेउमा आएर बसी। ऊ धेरै बोल्दिन हेरी मात्र रहन्छे, बोल्नुभन्दा बरु ऊ रुन रमाउँछे। मभन्दा डेढ वर्ष कान्छी ऊ केटाका पोसाक लगाउने हो भने ऊ र ममा मानिस चुकिन्छन्। मैले सोधेँ, अब त कहिले जान्छेस्? ऊ केही बोलिन। मैले थपेँ, तिमीहरूको घरबार बर्बाद भइसक्यो, महिनौ गयो सबै काम छोडेको, यहाँ त सबै थोक सकियो, तिमीहरूको त छ नि दुनियाँ, अब किन बसिरहन्छेस्? रोदनीय आवाजमा उसले भने, तपाईँलाई यहाँ यसरी एक्लै छोडेर कसरी जानु? के भएको छ र घर? केटाहरू छन्, बुहारी छ, सधैँ फोन भइरहेकै छ। तपाईँ काठमाडौँ नगएसम्म म यहीँ बस्छु। छक्क परेर टुलु टुलु हेरेँ उसको अनुहार। सानामा पनि कहिले हामीसँगै बस्न खेल्न पाएन। ऊ छ वर्ष कि हुँदादेखि साइरी सानीमा कहाँ बसी, 14 वर्ष कि हुँदा सानीमाकोबाट ल्याएर बिहे गरिदिएको। हामीले केटाकेटीमा सँगै खेल्न र झगडा गर्न समेत पाएनौँ। म उसको दाजु, तर रहर पुग्ने गरी उसले कहिले मसँग बस्न पाएकी थिएन। वास्तवमा म चन्द्राको कुराले झस्केर यथार्थमा फर्केको थिएँ। मैले अब जीवनतिर फर्किनुपर्ने थियो। डिप्लेसको पनि विदेशी संस्थाको जागिर, उसलाई अफिस पुग्न ढिलो हुँदै थियो। हामी नहिँडी डिप्लेस पनि अफिसमा जाने, शारदा पनि हरेक दिन बिहान शनिश्चरीबाट भएर भात भान्सा गरिरहने, टिका र चन्द्रा पनि बसिरहने। मेरो त्यहाँको शोकमय बसाइले सांसारिकता नै अवरुद्ध हुन थालेको थियो। सोचेँ, जीवन भनेको गतिशीलता हो, निरन्तर र अग्रगामी यात्रा। जे जे आइपरे पनि त्यसलाई नाच्दै अघि बढिरहनु हो जीवन। कुनै कारणले कुनै गतिरोध उत्पन्न भए पनि धेरै बेर त्यहाँ अडिनु हुँदैन, जीवनको अवमूल्यन हुन्छ। अब मैले पनि नयाँ यात्राको थालनी गर्नुपर्छ। नयाँ बाटो, नयाँ गाडी, नयाँ गीत, नयाँ बाजा आदि गइसकेपछिको बिहान जस्तो यस जिन्दगीलाई फेरि भत्केका टुक्रिएका अवशेषहरू हटाएर उज्यालो आकाशतिर हेर्नुपर्छ। छोराछोरी, आफन्त र समाजका निम्ति मैले भावनात्मक तनाव बन्नु हुँदैन। मलाई माया गर्नेहरूका लागि सधैँ मैले रोएर उनीहरूलाई रुवाउनु हुँदैन। नफर्किने बाटोमा गइसकेको यात्री र बितेको समय, माया र स्मृतिको बिम्ब बाहेक केही भन्न सक्दैन। मैले अब फेरि एउटा नयाँ जिन्दगीको यात्रा थाल्नुपर्छ। एक किसिमको जोस वा आँट जस्तो भरिएर आउन थाल्यो बिस्तारै। बिस्तारै आँखामा ढाकेको पर्दा हटे जस्तो भयो। मन तरङ्गिन थाल्यो। बिहे गरेको बेला, छोराछोरी जन्मिएको बेला, जागिर पाएको बेला, पुस्तक छापिएको बेला, पुरस्कार पाएको बेला, विदेश भ्रमणमा निस्केको बेला भएको मनको खुसी र आनन्द र उत्सवलाई मैले जति गौरवको साथ लिएको थिएँ, त्यो सीताजीको निधनको पीडालाई पनि त्यति नै गौरवको साथ लिनुपर्छ। सुख आफ्नो भागमा पर्दा मात्र रमाउनु र दुःख पर्दा आत्तिनुहुन्छ र कहीँ। आफैलाई प्रश्न थियो, जुन उत्साहका साथ हिजो रमाएको थिएँ, त्यही निराशाका साथ आज रोए पनि यी दुवै जीवनका अभिन्न पाटा हुन्। दुःख मात्र एक्लै वा सुख मात्र एक्लै आउँदैनन्। धेरै सुख वा आनन्द पाएको बेलै यो पनि सोचिरहनु राम्रो हुने रहेछ, यो सुखको ऋण मैले कुन दुःखले तिर्नुपर्ने हुन्न। बैशाख 25 गते 2 बजेको प्लेन थियो। विवेक र म बिहानै हिँड्यौँ घरबाट। चन्द्रगढी दिदीकैमा खाना खाने गरी प्लेन ठिक समयमै उड्यो। तर यसपालि विवेकलाई प्लेनभित्र एकदमै गाह्रो भयो। एक एकछिनमा सोध्थ्यो, कति मिनट भयो? सायद उसलाई प्रेसर लो भएको थियो होला। ऊ डराए जस्तो, आत्तिए जस्तो गर्थ्यो, आँखा चिम्लेर टाउको समाइरहन्थ्यो। 50 मिनटको त्यो यात्रा 5 घन्टा जस्तो भएको थियो हामीलाई। दुई हजार 2068 वैशाख 25 गते बेलुका 4 बजे विवेकले घरको ढोकाको ताला खोल्यो। ढोकामै उभिएर एकपल्ट ठुलो ठुलो हेरेँ घरलाई। विवेकले साह्रै रहर गरेर किनेको यो घर। 2066 वैशाख 8 गतेका दिन यो घरमा प्रवेश गर्दा सीताजीको अनुभव थियो। घरभित्र पस्दा बेहुरी भएर भित्रिए जस्तै लाग्यो। 2066 वैशाख 8 गते काठमाडौँको घरमा शुभसायद गरेर भित्रिँदा खुसीले मन हावामा तैरिए चाहिँ भएको थियो। जीवनले एउटा यात्रा पूरा गरेको थियो। गरौँ भारी बिसाएपछिको आनन्द जस्तो सन्चो भएको थियो म हिँडेको बाटोबाट। अनि 2068 वैशाख 25 गते यो घरमा म एउटा विधुर भित्रिरहेको थिएँ। न्यास्रो फुस्रो निराश कमजोर र निरीह सबैतिर आँखा गुमाएर हेरेँ। सारा सुनसान थियो, रित्तो खाली मात्र, फेरि बगेछन् आँखा पानी भएर। जहाँ जहाँ जे जे सजाइएको थियो सबै यथावत थियो, मात्र थिएनन् तिनलाई सजाउने हातहरू। गुण थियो, चरो थिएन, मन्दिर थियो, मूर्ति थिएन, चुलो थियो, आगो थिएन। टुसुक्क बसेँ पलङमा र बसिरहेँ। यो सँगै 12 भाग लगाएर हामीले वाचन गरेको कृष्ण धरावासीको उपन्यास पाण्डुलिपि अब सकिएको छ। यो अक्षर क्रिएसन्सले हालसालै बजारमा ल्याएको पुस्तक हो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको पाण्डुलिपिको अन्तिम श्रृङ्खला हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति @unn.com.np। हस्त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। आजका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।